नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद निर्वाचन अघि नै निरूपण गर्ने प्रयोजनका लागि राजनैतिक दल सम्बन्धी नियमावली 2074 केही परिवर्तन गरेको छ भने सरकारका उप प्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनको विकल्प नभएको र अब लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुको विकल्प अरू नरहेको बताउनु भएको छ। सँगै प्रतिनिधि सभा विघटन भएपछि सरकारले आगामी वैशाखमा निर्वाचनको मिति घोषणा गरिसकेको छ। प्रतिनिधि सभा विघटन विरूद्ध परेका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्नु परेको कारण सर्वोच्चमा पेश गरिसक्नु भएको छ। यो अवस्थामा विघटन विरूद्ध एउटा समूह नेकपा प्रचण्ड माधव नेपाल समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ भने संसदमा प्रतिपक्ष को रूपमा रहेको नेपाली कंग्रेसले यति बेला तल्लो निकाय ओडा स्तरसम्म जाने निर्णय केन्द्रीय समितिको बैठकबाट गरिसकेको छ। कांग्रेसको यो निर्णयलाई चुनावको तयारीका रूपमा पनि कतिपयले लिएका छन्। आज हामी यिनै विषयसँगै नेपाली कंग्रेसको आगामी 14 महाधिवेशनका विषयमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य एनपी साउसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ एनपी साउज्यू कार्यक्रममा।
हवस्, धन्यवाद सर।
हजुर, अब यहाँहरूलाई चुनाव लागिसकेको हो, सरकारले अब वैशाखमा चुनावको मिति घोषणा गरिसकेको छ, त्यही अनुसार यहाँहरूले पनि तल्लो निकाय वडा स्तरसम्म जाने निर्णय गर्नु भएको छ।
सरकारले प्रतिनिधि सभा विघटन गरेको छ। प्रतिनिधि सभा विघटन भएपछि देशको राजनीतिमै एउटा तरङ्ग आएको छ, विशेष गरेर शान्ति र समृद्धिको नारा दिएर गठन भएको नेपाल कम्युनिष्ट पार्टीको द्वितीय बहुमतको सरकार आफ्नै अन्तर्विरोध र लडाईँले विघटित भएको छ। सरकारले संसद विघटन गरेको छ। यस्तो अवस्थामा नेपाली कङ्ग्रेसका अगाडि दुईटा गम्भीर चुनौती छन्। एउटा चुनौती त के हो भने यो संसद विघटनका राजनैतिक, आर्थिक, सामाजिक विभिन्न किसिमका चाहिँ यसका चाहिँ असरहरू छन्। यी असरहरू कस्तो किसिमले मुलुकमा चाहिँ यी असरहरू को मुलुकमा इम्प्याक्ट पर्ने हो भन्ने कुराहरू चाहिँ नेपाली कङ्ग्रेसले मीमांसा गरेको छ र यसलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक कदमका रूपमा लिएका छौँ। असंवैधानिक यस निम्ति कि सरकार विघटनको कुराका बारेमा दुईटा कोणबाट गम्भीर बहस चलेको छ। एउटा कोणबाट के भनिएको छ भने यो मध्यावधिको सिफारिस संविधानको कुनै बन्दोबस्तमा छैन, जुन धारा प्रयोग गरिएको छ ती धारा वास्तवमा सरकार गठनको प्रयोजनमा असफल भएपछि मात्रै संसद विघटनसम्म पुग्दछन् भन्ने एउटा कोणबाट चाहिँ भनिएको छ। अर्को कोणबाट जनतामा जाने कुरो, निर्वाचन गर्ने कुरो प्रजातन्त्रमा एउटा स्वाभाविक प्रक्रिया हो। कुनै पनि गतिरोधको निकास, न्यूनतम निकास चाहिँ वास्तवमा निर्वाचनै हो भन्ने कुरा पनि आएको छ। यो कुरामा चाहिँ अहिले अदालत अध्ययन गर्दैछ, अदालतमा मुद्दा परेका छन् र अदालतले यसको कानुनी निरूपण गर्नुपर्ने आवश्यकता छ र अदालत त्यो प्रक्रियामा अगाडि बढिरहेका छ। त्यस कारण सदुदृष्ट केसका बारेमा, अदालतको विचाराधीन मुद्दाका बारेमा हामीले चाहिँ कुनै पनि किसिमको अनावश्यक दबाब दिनु या अदालतको स्वतन्त्र गरिमालाई प्रभावित हुने किसिमले काम गर्नु चाहिँ अवाञ्छित देखिन्छ। हालाकि हामी राजनैतिक गतिविधि चाहिँ गर्न सक्छौँ तर त्यसले चाहिँ अदालतलाई, अदालतको न्याय प्रयोजनलाई प्रभावित गर्नु चाहिँ हुन्न भन्ने कुरा पनि छ। दोस्रो कुरो चाहिँ 5 वर्षका लागि एउटा पार्टीले जनतामा जान्छ, जनताको रूपमा घोषणा पत्र लैजान्छ, त्यसले विभिन्न कार्यक्रमहरू योजनाहरू ल्याउँछ, यो योजनाहरू पूरा नगरिकन बिचैमा निर्वाचनको घोषणा गर्छ भनेपछि त्यसका केही असरहरू हुन्छन्। एउटा त त्यो पार्टी त्यो विचार असफल भएको स्थिति आउँछ, किनभने जनताको बिचमा अल्पमतको सरकार या चाहिँ कुनै अरू समस्याका कारणले सरकार निर्वाचनमा जान्थ्यो भने त्यसको तत्कालिक औचित्य हुन सक्थ्यो, तर बहुमतका को सरकार आफ्नै सरकारको गुनासो चाहिँ आफ्नै पार्टीले सहयोग गरेन भन्ने छ। त्यही पार्टीका तिन चारजना भूतपूर्व प्रधानमन्त्रीहरू र वर्तमान प्रधानमन्त्रीको बिचमा चाहिँ घम्साघम्सी चल्छ, त्यो एक दिन दुई दिन तिन दिन होइन एक वर्षसम्म चल्छ। मुलुकको क्राइसिसको बेला चल्छ, मुलुकमा कोभिड महामारी भएको बेला त्यो स्थिति हुन्छ र मुलुकका जति पनि यावत समस्याहरू छन् त्यतातिर कम्युनिस्ट पार्टीको ध्यान जाँदैन, त्यो पार्टीले त्यतातिर आफूलाई केन्द्रित गर्दैन, खालि सत्ता सेयरमा सत्ता साझेदारीका लागि उनीहरूको भागभन्डा नमिलेको कुरोलाई मात्रै उनीहरूले चाहिँ एक वर्षसम्म मुलुकको प्रमुख समस्याका रूपमा रूपान्तरण गरे। यसले पनि चाहिँ मुलुकको राजनीतिलाई प्रभावित गरेको छ, यो कोणबाट पनि यसलाई हेर्नुपर्ने हो। अर्को कुरो, पाँच वर्षका लागि जनताले 3 अरब जति राज्य कोषको पैसा खर्च गरेर निर्वाचन गरे, हाम्रो जस्तो गरिब मुलुकको लागि जहाँ चाहिँ लगभग जिरोमा ग्रथ रेट घट्न थाले छ, त्यस्तो मुलुकको लागि चाहिँ 3 अरब भन्ने कुरा चाहिँ सानो रकम होइन। त्यसमा पनि उम्मेदवारको खर्च यी अन्य खर्चहरू निर्वाचनको बेला हुने खर्चहरू त बाहेक सबै छन्। यत्रो ठुलो खर्च गरेर गरिएको निर्वाचन, पाँच वर्षका लागि गरिएको निर्वाचन एउटै पार्टीको आफ्नै कारणले, जुन पार्टी निर्वाचनमा गयो, निर्वाचनमा जित्यो, निर्वाचनमा प्रतिबद्धताहरू गर्यो, उसैका कारणले चाहिँ निर्वाचन भएपछि त्यसका आर्थिक असरहरू पनि मुलुकमा चाहिँ परिरहेका अवस्था छ। यी कुराहरूका बारेमा पनि नेपाली कङ्ग्रेसले चाहिँ हेर्नुपर्नेछ। त्यस कारण अब अहिले नेपाली कङ्ग्रेसले दुई तिनवटा कोणबाट हेरिरहेका छ। एउटा त यसको वैधानिकताको जाँच, यसको संवैधानिकताको जाँच चाहिँ अदालतले गर्नुपर्छ र त्यो निष्पक्ष स्वतन्त्र किसिमले गरिनुपर्छ, त्यसमा कुनै किसिमको हस्तक्षेप हुनुहुन्न भन्ने कोणबाट हेरिरहेको छ। दोस्रो, नेकपा पूर्णतया असफल भइसक्यो, कम्युनिस्ट पार्टी त्यसको सरकारले आफ्नै असफलताको अन्तर्विरोधमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ र नेकपाको चाहिँ राजनैतिक औचित्य चाहिँ यसको अन्तर विरोधले समाप्त गरेको छ जनताको नजरमा भन्ने कोणबाट हेरिरहेका छ। दोस्रो, आर्थिक कोणबाट हेरेको कुरो मैले चाहिँ भनिसके। अब यसले मुलुकको राजनीतिलाई पनि अस्थिर बनाएको छ, मुलुकको राजनीतिलाई जसरी स्थिरता समृद्धिको बाटोमा लैजानु पर्ने हो, संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने हो, त्यो दिशामा पनि मुलुक अगाडि बढिरहेका छैन। अहिले परिस्थिति कस्तो छ भने समाज एउटा तप्ता के हुन्छ कस्तो हुन्छ चुनाव हुन्छ कि हुन्न भन्ने किसिमको आशंका गरिरहेका छ। अदालतले यो मध्यावधि निर्वाचनको सरकारको सिफारिसलाई उल्ट्याइदिने हो कि भन्ने पनि कसैलाई आशंका छ, कसैलाई चाहिँ यो उल्ट्याएपछि पनि अस्थिरता हुने, यो उल्टिएन भने संसद पनि नरहने र त्यसको सँगसँगै यो निर्वाचन पनि हुन नसक्ने परिस्थिति आउने हो कि भन्ने आशंका पनि छ। यी आशंकाका बिचमा निर्वाचनको वातावरण सुनिश्चित होस् भन्ने अदालतले सबभन्दा पहिले संवैधानिकताको परीक्षण गरोस्, दोस्रो चाहिँ निर्वाचनको वातावरण सुनिश्चित होस्, यदि निर्वाचन हुने भयो निर्वाचनमा जानुपर्ने परिस्थिति आयो भनेपछि त्यो निर्वाचन सुनिश्चित होस् भन्ने कुरामा पनि नेपाली कङ्ग्रेस सजग छ। त्यस कारण यस्तो स्थितिमा हामी तपाईँले भन्नुभएको जस्तै निर्वाचनको तयारी पनि गर्नुहोस्, निर्वाचन अदालतले गर्ने नै भनिसकेपछि अदालतको निर्णय त्यस्तो आउने बित्तिकै त्यो तयारी भइहाल्यो, यदि यदि आएन भने पनि कोभिड छ, महँगी छ, अन्य भ्रष्टाचार छ, त्यो मुद्दामा पनि चाहिँ हामीले चाहिँ अगाडि बढ्नै पर्यो, त्यसको सँगसँगै हामीले निर्वाचनको सुनिश्चितताका लागि पनि लड्नु पर्यो। त्यसकारण हामी यो दुई तिनवटा कोणबाट अहिले जनतामा आन्दोलित छ।
हजुर, अब यहाँले यो उल्लेख गरिरहँदा अब यो संवैधानिक हो कि असंवैधानिक हो, यो अदालतमा विचाराधीन पनि रहेको छ, अब अदालतले यो निरूपण गर्ने नै छ। सँगै अब यसलाई चाहिँ संवैधानिक भन्दा पनि एउटा राजनैतिक प्रश्नका रूपमा, राजनैतिक घटनाक्रमका रूपमा, राजनैतिक कारणका रूपमा पनि यो जुन विघटनलाई लिएको छ, अब सत्ताभित्रै पार्टी सत्तारूढ पार्टीमा अन्तर्विरोध उत्पन्न भएपछि सरकारले काम गर्न सकेन र नेतृत्वलाई असहयोगको बाटोतर्फ एउटा समूह गएपछि यो बाध्यतावश राजनैतिक कारणवश विघटन गरिएको एउटा कारण पनि पेश गरिएको छ। यहाँ चाहिँ के भन्नुहुन्छ यसलाई?
अब मैले भनिसके कि एउटा पार्टीले जनतामा गयो, जनतामा प्रतिबद्धता गर्यो, जनतामा घोषणा पत्र लगेर गयो, त्यो घोषणा पत्र अन्तर्गत चाहिँ त्यसले बहुमत प्राप्त गर्यो, बहुमत मात्रै प्राप्त गरेर द्वितीयाई बहुमत प्राप्त गर्यो र द्वितीयाई बहुमत प्राप्त भएको नेताहरूमा चाहिँ अन्तर सङ्घर्ष र लडाइँ भयो, सत्ताको छिनाजप्ती भयो। सत्ताको छिनाजप्तीको सन्दर्भमा प्रधानमन्त्रीको निर्केल के आयो भनेपछि मलाई पार्टीका साथीहरूले चाहिँ काम दिएन भन्ने कुरा उहाँले अगाडि राख्नु। त्यही पार्टीका नेताहरूको ले पनि प्रधानमन्त्रीलाई काम पनि गर्नु नदिने, प्रधानमन्त्रीसँग उनीहरूको अन्तर्विरोधको सन्दर्भमा संसदीय दलको नेताबाट प्रधानमन्त्रीलाई हटाउन पनि नसक्ने या दलकै निर्णय गरेर पनि कुनै निर्णय गर्न नसक्ने या संसदमा अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई वैधानिक प्रक्रियाबाट हटाउने प्रक्रियामा पनि उहाँहरू जान नसक्ने भएपछि अब संसदभित्रको तात्विक कानुनी प्रश्न प्रधानमन्त्रीसँग बहुमत रहेको कुरा सम्बन्धित प्रश्न चाहिँ जिउका त्यो रह्यो र उहाँसँग बहुमतै रहेको अवस्था रह्यो। अब बहुमत प्राप्त कुनै पार्टीको नेताले जुन देशको प्रधानमन्त्री छ उसले म शासन गर्न सक्दिनँ, शासन चलाउन सक्दिनँ, म जनतामा जान्छु, आफ्नै पार्टीकोले काम गर्न दिएन भनेर जनतामा जान्छ भनेपछि यो प्रश्नको निर्केवल गर्ने चाहिँ ठाउँ त प्रजातन्त्रमा जनता बाहेक अर्को हुन सक्दैन। त्यस कारण नेकपाले आफू चाहिँ हामी जनतामा जान्छौँ, हामीले चाहिँ काम गर्न सकेनौँ भन्ने, प्रतिपक्षी पार्टीले चाहिँ तपाईँहरू नै काम गर्नुहोस्, तपाईँहरू नै सांसद बनिरहनुहोस्, जनतामा नआउनुहोस् भनेर भन्दाखेरि चाहिँ यसमा अन्तर्विरोध जस्तो देखिन्छ। तर मुख्य कुरा यसमा के हो भने जनतामा जान्छौँ भनेपछि, चुनाव गराउँछौँ भनेपछि चुनाव हुने वातावरण सुनिश्चित गर्ने कुरा पनि सरकारकै दायित्वभित्र पर्छ र यतातिर पनि हामीले चौकस रहनुपर्ने अवस्था छ। विशेष गरेर संसद विघटन हुने र चुनाव हुन गर्न नसकिने निर्धारित समयमा गर्न नसकिने परिस्थिति मुलुकमा उत्पन्न नहोस्, यसले चाहिँ संवैधानिक रिक्तताको स्थिति उत्पन्न नहोस्। 70 वर्षको सङ्घर्षपछि 2-2 संविधान सभाको निर्वाचन गरिसकेपछि र नेपाली कङ्ग्रेसले त आफू हारेर भए पनि प्रजातन्त्रलाई संस्थागत किसिमले अगाडि बढाउनु पर्छ, संविधानलाई चाहिँ कुनै पनि हालतमा कार्यान्वयन गर्नुपर्छ भनेर राष्ट्रिय सहमतिको जगेर्ना गरेर, राष्ट्रिय सहमति निर्माण गरेर नै यो निर्वाचन गरेको हो, संविधान कार्यान्वयन गरेको हो। त्यसकारण यो स्थिति पनि जोखिममा नपरोस् भनेर चाहिँ हामीले सजग हुनुपर्ने, गम्भीर हुनुपर्ने अवस्था छ र यसका लागि हामीले सडकलाई छोड्यौँ, अब अहिले सदन छैन, सडकलाई हामीले चाहिँ छोड्यौँ भनेपछि त्यो सडकमा अवाञ्छित तत्त्वहरू चाहिँ प्रवेश गर्न सक्दछ जसले मुलुकको प्रजातन्त्रको संस्थागत विकासको प्रक्रियालाई र प्रजातन्त्रको मर्मनाथमाथि नै प्रहार गर्न सक्छ र अन्तत्व प्रजातन्त्र, संविधान र राष्ट्रलाई पनि त्यसले चाहिँ कमजोर बनाउन सक्दछ। त्यसकारण हामी अहिले आन्दोलित अवस्थामा छौँ।
भनेपछि नेपाली कङ्ग्रेसको अहिलेको महत्वपूर्ण सवाल भनेको निर्वाचनको सुनिश्चितता नै हो।
हामी चाहिँ निर्वाचनको सुनिश्चितता, सबभन्दा पहिले त मैले भनिसकेँ कि अदालतले यसको कानुनी निरूपण गर्न सक्छ,
अदालत
मुद्दा चलिरहेका कुरामा चाहिँ हामी यो या त्यो भनेर आफ्नो विचार राख्ने कुरा अलग हो तर त्यसको निष्पक्षतालाई प्रभावित गर्नुहुन्न भन्ने मान्यतामा छौँ। र त्यस कारण एउटा त यसको वैधानिकताको संवैधानिक अदालतले निरूपण गरोस् भन्ने हो, दोस्रो कुरो निर्वाचन घोषणा भएपछि निर्वाचनको सुनिश्चितता कायम होस्, समयमा जुन समयमा निर्धारित गरिएको छ त्यो समयमा नेपाली जनताले फेरि आफ्ना जनप्रतिनिधिहरू निर्वाचित गर्न पाउन् भन्ने कुराले।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउसँग हामी कुराकानी गरिरहेका छौं। अब साउज्यू, नेपाली कांग्रेसको यो भनौं आन्तरिक राजनीतिको कुराकानी गर्दा अब तपाईहरू महाधिवेशनको संघारमा हुनुहुन्छ, यही वर्षको फागुन 7 देखि महाधिवेशनको मिति घोषणा भइसकेको छ र अहिलेसम्म यो महाधिवेशन त्यही मितिलाई नै राखिएको छ, पर सारिएको छैन। अब यो अवस्थामा राजनैतिक घटनाक्रमहरू अगाडि बढ़ेका छन्, सँगै कोरोना महामारीको अवस्थामा पनि हामी छौं। यो अवस्थामा अब निर्वाचन यो महाधिवेशनको मिति अब पर धकेलियो भनेर नेतृत्वले भन्न नसकिरहेको अवस्था पनि छ, किन होला?
अब नेपाली कंग्रेसको विधान अनुसार हामीले चाहिँ 4 वर्षमा हाम्रो नियमित कार्यकाल सकिन्छ, तर परम्परा अनुसार पनि विधानमै हाम्रो बन्दोबस्त पनि छ। असामान्य परिस्थिति उत्पन्न भएको कारण खण्डमा, विशेष परिस्थिति उत्पन्न भएको खण्डमा 1 वर्ष कार्यकाल बढाउन सक्दछौँ र त्यसरी बढाइने 1 वर्ष कार्यकालको म्याद पनि फागुन 1 हप्तातिर सकिन्छ। अब यही परिस्थितिलाई दृष्टिगत गरेर हामीले योभन्दा पहिले पनि त्यहाँ 5 वर्षभित्र संविधान निर्माणको तत्कालिक कारणले गर्दाखेरि हामीले अधिवेशन गर्न सकेका थिएनौँ। त्यसपछि सहमतिले संविधानमै हाम्रो एउटा बन्दोबस्त छ, विशेष कारण भएका खण्डमा चाहिँ 5 वर्षपछि पनि 6 महिनासम्म हामीले चाहिँ कुनै पनि राजनीतिक दलको अधिवेशनको म्याद थप गर्न सक्ने प्रबन्ध संविधानमा छ। त्यो अन्तर्गत हाम्रो म्याद अधिकतम बढाउन सकिने भनेको 5.5 वर्ष हो। अब अहिले तपाईँले देख्नुभएको छ COVID-19 को कारणले उत्पन्न भएको जटिल परिस्थितिका कारणले अहिले राजनैतिक गतिविधि ठुलो दबावमा छन्, चापमा छन्, विशेष गरेर भेला पनि नहुने, सोसल डिस्टेन्सिङ पनि राख्नुपर्ने, महामारी चाहिँ विश्वव्यापी किसिमको महामारी छ र यस्तो महामारी छ कि जसमा चाहिँ जेनेटिक म्युटेसनका कारणले पनि, भाइरसको म्युटेसनका कारणले पनि ज्यादै खतरनाक भाइरसहरू चाहिँ मुलुकमा उत्पन्न भइरहेका छन्। योभन्दा पहिले चाहिँ कोरोनाको बारेमा न डक्टरले नै धेरै भन्न सक्ने अवस्था थियो, न स्वास्थ्यविदले नै भन्न सक्ने अवस्थामा थिए। यस्तो जटिल परिस्थिति विश्वव्यापी नै रूपमा चाहिँ उठा परिस्थिति थियो। त्यस कारण कोरोना एउटा सन्त्रासको विषय पनि छ, अहिले पनि छ, हिजो पनि थियो। यो कारणले हामीले फागुनभित्र महाधिवेशन गर्न सकेनौँ। अब फागुनभित्र महाधिवेशन गर्न नसक्ने कुरामा चाहिँ हाम्रो पार्टीभित्र सहमति नै छ। त्यसै सहमतिलाई दृष्टिगत गरेर हाम्रो क्रियाशील सदस्यता नवीकरण र क्रियाशील सदस्यता वितरणको समय हामीले चाहिँ माघ मसान्तसम्म चाहिँ तोकेका छौँ। माघ मसान्तसम्म क्रियाशील सदस्यता मात्रै वितरण गऱ्यौँ भने फागुनभित्रको फागुन 7 देखि हुने महाधिवेशनको माग त्यसै पनि प्रभावित गरेर भएर गयो। त्यो बिचमा चाहिँ हामी महाधिवेशन गर्न सक्दैनौँ। अब भदौभन्दा उता लैजान सक्दैनौँ, फागुनमा महाधिवेशन गर्न सक्दैनौँ। यो 6 महिनाभित्र उपयुक्त समयमा हामीले चाहिँ महाधिवेशन गर्यौँ। अब अहिले संसद विघटन भएपछि मध्यावधि निर्वाचनको समय पनि यो 27 र 27 गते तोकिएको छ। अब निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने कुरा व्यवहारिक पनि हुन्न, सम्भव पनि हुन्न, त्यसकारण चाहिँ त्यसपछि नै हाम्रो निर्वाचन हो।
भनेपछि अब यो समग्र घटनाक्रमलाई हेरेर केही दिनमा महाधिवेशन सारिएको निर्णय चाहिँ कंग्रेसले गर्छ?
हो, त्यो गर्छौँ। त्यसका लागि चाहिँ हाम्रो तयारी चाहिँ महाधिवेशन सम्बन्धी तयारी चाहिँ मा हामीले पछाडि पर्नुहुन्न भन्ने कुरा चाहिँ छ, तयारी चलिरहेका छ, तर निर्णय चाहिँ हामी गर्छौँ। 27 गते पनि हाम्रो बैठक छ, त्यसपछि पनि बैठक छ। अहिले चाहिँ हामीले क्रियाशील सदस्यता वितरण सम्बन्धी कुराको निर्णय गरिसकेका छौँ माघमा शान्तभन्दसम्म, त्यस कारण हाम्रो काम चलेकै छ। त्यसपछि हामी आवश्यक परेको बेला फागुन 7 भन्दा अगाडि नै, यो हामीले तोकेको समयभन्दा अगाडि नै हामी महाधिवेशनको मिति पछाडि सारिएको घोषणा गर्छौँ।
अब एनपी साउज्यू, कतिपयले अब यो महाधिवेशनको कुरा त छँदैछ, कांग्रेस अब सत्ताको अवसर पाए सत्ता गठबन्धनमा पनि सहभागी हुन इच्छा देखाइरहेको छ भनेर कतिपय विश्लेषणहरू पनि गर्ने गरिएको छ, यो विश्लेषणमा यो विश्लेषणलाई के भन्नुहुन्छ यहाँ?
अब हेर्नुहोस्, अहिले यो नेकपाको आफ्नो जुन अन्तर्विरोध छ, लडाईँ छ, संघर्ष छ, त्यसमा उनीहरूले विभिन्न निकायहरूलाई चाहिँ इन्भल्भ गरिरहेका छन्। एउटा पक्ष चाहिँ प्रधानमन्त्री र राष्ट्रपतिमा पनि आक्रामक भएर प्रस्तुत भइरहेका छ, कतिपय राजनैतिक किसिमले त भएका छन् छन्, अराजनैतिक पनि नारा चाहिँ सडकमा बाटोमा सुन्न सकिने किसिमको परिस्थिति छ। अदालतलाई पनि प्रभावित गर्ने, अदालत को निर्णय पनि आफ्नो पक्षमा होस् भन्ने कोसिसमा एकरी कम्युनिस्ट पार्टीका नेताहरू लागेको अवस्था छ। निर्वाचन आयोग जुन संवैधानिक निकाय हो, त्यो संवैधानिक निकायको पनि आफ्नो निर्णय अनुकूल निर्णय होस् भन्ने कुरामा लागिरहेका छन्। यस सन्दर्भमा चाहिँ अहिलेको नेकपा द्वन्द्वले चाहिँ प्रतिपक्षी पार्टीलाई पनि हाम्रो समर्थन गरोस् भन्ने किसिमको कोणबाट चाहिँ हेरिरहेका देखिन्छ। अब हाम्रो विश्लेषण र उनीहरूको चाहनामा चाहिँ अन्तर्विरोध छ। हाम्रो विश्लेषण के छ भनेपछि, यिनीहरू असफल भए, कम्युनिस्ट विचार असफल भयो, पार्टी असफल भयो, पार्टीको सरकार असफल भयो, यिनीहरूले चलाउन सकेनन्, यिनीहरूले गर्न सकेनन्, असमयमा जनतामाथि चाहिँ आर्थिक बोझ हुने गरेर मुलुकलाई राजनैतिक अस्थिरता हुने गरेर मध्यावधि निर्वाचन चाहिँ थोपरे, त्यस कारण यो पार्टी समग्र रूपमा असफल भइसकेको छ भन्ने हाम्रो निर्णय हो। त्यसमा केपी ओली पनि असफल भए, त्यसमा प्रचण्ड पनि असफल भए, माधव नेपाल, झलनाथ, बामदेवजी सबै असफल भए भन्ने हाम्रो पार्टीको निर्णय हो। तर उहाँहरूको अब कोसिस के छ भने, त्यसमा चाहे नेपाली कङ्ग्रेसको सहयोग लिएर आफू आफ्नो विभाजित पार्टीको आफ्नो धडालाई मजबुत गर्ने रणनीतिमा उनीहरू छन्। अब कसैले अहिलेको अवस्थामा नेपाली कङ्ग्रेस चाहिँ सरकारमा जान्छ, सत्तामा जान्छ भन्ने कोणबाट हेरिरहेका छ भने त्यो गलत हो। हामी निर्वाचन सुनिश्चित होस् भन्ने कुरामा चाहिँ संवेदनशील छौँ, त्यो पनि चाहिँ अदालतको अन्तिम निर्णयपछि, निर्वाचन गर्ने निर्णय भएपछि निर्वाचनको वातावरण बनाउनुपर्छ, यसलाई सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा संवेदनशीलै छौँ। तर हामीले प्रतिपक्षी पार्टीको रूपमा हामी 5 वर्षका लागि हामीलाई चाहिँ जनताले मेन्डेट दिएपछि 2-4 जना मन्त्री बनाउने, मन्त्रीमा मन्त्री लिने नाउँमा हामी सरकारमा सामेल हुन चाहन्नौ, यो हाम्रो प्राथमिकताभित्र पनि, हाम्रो प्राथमिकताभित्र चाहिँ नयाँ जनादेश बमोजिम मात्रै नेपाली कङ्ग्रेस सरकारमा जाने।
हजुर हजुर, एनपी साउजी, आजको लागि हामीसँग यो निर्धारित समय सकिएको छ, हामीसँग यो समयमा कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
यो प्रतिपक्षी पार्टीको पनि हामी सरकारमा भएको बेला रेडियो नेपाल पटक पटक अन्तर्वार्ता विचारहरू लिइराख्थ्यो, तर आजभोलि चाहिँ त्यो सुन्नमा चाहिँ कम आएको। पोखरेलजीले चाहिँ जसरी मलाई पनि एउटा प्रतिपक्ष दलको प्रतिनिधि पात्रको रूपमा चाहिँ तपाईँले चाहिँ अन्तर वार्ता लिनुभयो, आफ्ना विचारहरू सम्प्रेषणको अवसर दिनुभयो, त्यसको लागि रेडियो नेपाल र तपाईँलाई म आफ्नो तर्फबाट हार्दिक धन्यवाद
दिन्छु। हस्, यहाँलाई धन्यवाद। र साउथ एनपी साउजीले भन्नुभयो, र हामीले सबै पक्षसँग सकेसम्म सबै पक्षका आवाजहरू यो रेडियो नेपाल मार्फत पुर्याइ नै रहेका छौं, र यसलाई हामी निरन्तरता पनि दिने नै छौं। यो सँगै आजको अन्तर्संवाद कार्यक्रम यति नै। आजको अन्तर्संवादमा समग्र राष्ट्रिय राजनीति र नेपाली कंग्रेसको आन्तरिक राजनीतिमा केन्द्रित रहेर नेपाली कंग्रेसका एकजना नेता केन्द्रीय सदस्य एनपी साउसँग कुराकानी गरे। यो सँगै अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।